नमस्कार, म सरोज रिजाल साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत गर्दछु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम हरेक शुक्रबार बिहान 10 बजेको समाचारपछि प्रसारण हुँदै आएको छ र शनिबार बेलुकी 9 बजेको समाचारपछि यो कार्यक्रम पुनः प्रसारणको रूपमा सुन्न सक्नुहुनेछ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका मिडियम वेब तथा एफएम ब्यान्ड 98.1 से 103 मेगाहर्जबाट यो कार्यक्रम सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा साहित्य संसार कार्यक्रम psp.gov.np, radionepalonline.com, radionepal.gov.np मा पनि सुन्न सक्नुहुन्छ। साथै रेडियो नेपालको मोबाइल एप्स डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ कवि, साहित्यकार, इन्जिनियर डाक्टर शङ्कर ढकाल। उहाँ विशेष गरी साहित्यिक रूपमा एसडी नामले परिचित हुनुहुन्छ। बत्ती र बाटोको पहुँचबाट टाढा काभ्रे प्लाञ्चोकको एक ग्रामीण भेगमा जन्मनुभएका साहित्यकार एसडीले उच्च शिक्षा हासिल गर्दै जापान र अस्ट्रेलिया जस्तो विकसित मुलुकमा समेत गएर आफ्नो कार्य अनुभव गरिसक्नु भएको छ। हाल उहाँ देशप्रेमले देशभित्र रहेर देशमै विकास गर्न र देशमै साहित्यिक सिर्जना मार्फत पनि सचेतना जगाउने कार्यमा अगाडि बढिराख्नु भएको छ। उहाँ पेसाले इन्जिनियर भएका कारणले गर्दा उहाँको प्रत्यक्ष रूपमा विकाससँग सम्बन्ध बढी मात्रामा हामी देख्न सक्छौँ। त्यो सँगसँगै सामाजिक विकासको रूपमा उहाँले साहित्यलाई आफ्नो रोजाइको विषय बनाउनु भएको छ। आज हामी रेडियो नेपालको स्टुडियो सिंहदरबारमा विशेष गरी उहाँका साहित्यिक गतिविधि र साहित्य मार्फत समाजलाई कसरी रूपान्तरण गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित भएर कुराकानी गर्ने कोसिस गर्नेछौँ। साथै उहाँका केही रचना सुन्ने सुनाउने पनि छौँ। सर्वप्रथम स्वागत गरौँ कवि साहित्यकार एसडीलाई। कविज्यू, स्वागत छ साहित्य संसार कार्यक्रममा।
नमस्कार सर, धन्यवाद।
हजुर, अब कार्यक्रमको सुरुवाती चरणमा तपाईँको लेखन यात्रा कसरी प्रारम्भ भयो, एकपटक विगतलाई सम्झौँ न, तपाईँ लेखन यात्रातर्फ कसरी आकर्षित हुनुभयो?
सर होइन, तपाईँले भनि पनि सक्नुभयो, अब पेसाले म सिभिल इन्जिनियर, त्यो हुनाले सुरुदेखि नै विज्ञानमा बढी झुकाव हुनु स्वाभाविक नै थियो, स्कुलदेखि नै क्याम्पस पढ्दा। तर एकाद बेला हजुरको यो कविताहरू फुर्ने गर्थ्यो विद्यालय पढ्दा अथवा 10+2 पढ्दाखेरि र इन्जिनियरिङ पढ्दाखेरि पनि। तर मैले खासै त्यो बेला त्यति धेरै लेखिनँ, बरु जीवनमा कहिलेकाहीँ प्रेम पत्रहरू चाहिँ लेखिएँ। र म इन्जिनियर बनिसके पछाडि र त्यसमा पनि जापानमा पिएचडी, अस्ट्रेलियाबाट पोस्ट पिएचडी गरेर नेपाल आएर जब नेपाल मातृभूमिको सेवामा म अनवरत रूपमा खटिएँ, अहोरात्र खटिएँ, सायद त्यसैका भनौँ न सङ्घर्षहरूले, उतार चढावहरूले नै मभित्र कता कता कवि जन्मियो जस्तो लाग्छ। त्यसैले मैले ठोस रूपमा लेख्न थालेको चाहिँ करिब 3-4 वर्ष, 2-3 वर्ष मात्रै भयो। त्यसैले म आफूलाई बामे सर्दै गरेको एउटा सर्जक भन्न रुचाउँछु, सिक्दै पनि छु। र मैले मेरो पहिलो कविता सङ्ग्रह, जुनमा मुख्यतः मेरा भोगाइहरूका भावनाहरू मैले त्यहाँ ओकलेको छु, त्यो मैले प्रकाशन पनि गत वर्ष मात्रै गरेको हो। त्यसैले म उमेरले 40 वसन्त पार गरे पनि मेरो कविताको यात्रा, मेरो साहित्यको यात्रा चाहिँ भर्खरै सुरु भएको छ।
तपाईँको कविता सङ्ग्रहको बारेमा त हामी चर्चा गर्ने नै छौँ, कविता लेखनका विविध पाटोको बारेमा पनि चर्चा गर्छौँ। तर त्योभन्दा अगाडि विशेष गरी युवाहरूको जुन विदेश मोह छ, त्यो विदेश गइसके पछाडि विदेशमै हराउने, उतै रम्ने जुन प्रवृत्ति पछिल्लो समय देखिरहेको छ, तपाईँ विश्वकै विकसित मुलुकहरूमध्येका मुलुकमा जापान जस्तो मुलुकमा पुग्नु भएको थियो, त्यो सँगसँगै अस्ट्रेलियामा पनि तपाईँ पुगिसक्नु भएको थियो, तर फेरि नेपाल प्रतिको मोह कसरी जाग्यो यसबारे थोरै केही बताइदिनुहोस् न पहिले।
हजुर, धन्यवाद सरोज सर, कस्तो सुन्दर प्रश्न। मलाई लाग्छ म अहिले पनि भने इन्जिनियरको रूपमा, सिभिल स्ट्रक्चरल इन्जिनियरको रूपमा कन्क्रिट फलामका पूर्वाधारहरू संरचनाहरूको डिजाइन निर्माणमा संलग्न छु, तर कता कता मेरो मनभित्र एउटा कोमल मान्छे सधैँ बाँचिरहेको थियो जस्तो मलाई लाग्दछ। र मैले अहिले पनि भने जुन हिसाबबाट मैले कविता लेख्न थालेँ, साहित्यमा एक खालको रुचि बढ्न थाल्यो विगत केही वर्षदेखिबाट विभिन्न उतार चढावको सँगै, त्यस्तै म भित्र देशप्रेमको अगाध माया छ जस्तो लाग्छ, र त्यो एक खालको प्रमाणित पनि भएको छ जस्तो लाग्छ। म विदेशमा बस्दै गर्दा म उत्कृष्ट एउटा रिसर्चर थिएँ, अनुसन्धानविद थिएँ, मेरो राम्रो थियो सबै सुख सुविधा, जागिर पनि, पढाइ पनि मा पनि अब्बल नै थिएँ, तर राति सुत्न जाँदै गर्दाखेरि चाहिँ नेपालकै समाचारहरू पढ्न मन लाग्ने, सुत्दाखेरि त्यति धेरै निन्द्रा नआउने, कता कता ऐठन भए जस्तो हुने, र यो देशको जुन खालको विकास क्रम रोकिएको छ, राजनीतिमा विभिन्न खालका समस्याहरू देखिन्थे, र म एउटा गरिब किसान परिवारबाट छात्रवृत्ति लिँदै त्यो तहसम्म पुगेको मान्छे, त्यो हुनाले मेरो माटोप्रतिको मेरो जिम्मेवारी छ, मेरो मातृभूमिलाई मैले सिकेका ज्ञान सिप दिनुपर्छ भन्ने सधैँ त्यो हुटुटी रहन्थ्यो, र फेरि मान्छे नमर्ने सहर त हुँदैन, त्यसैले कथम कथाचित तपाईँ अब एउटा उच्च शिक्षा हासिल गर्नुभयो, उच्च ज्ञान हासिल गर्नुभयो, पदसम्म पुग्नुभयो, भोलि मर्नुभयो भने र यो देश लाई भनौँ न देशको विकासमा योगदान गर्ने तपाईँको हुटुटी चाहिँ फेरि त्यहीँ सकिन्छ, त्यसैले तपाईँको आत्माले पनि शान्ति पाउँदैन होला भन्ने मलाई सधैँ लाग्थ्यो, त्यसैले मृत्युसँगको डर र देश प्रेमको एउटा भन्न उत्कट चाहना, देशलाई योगदान गर्ने जुन र जुन हिसाबबाट देशले मलाई बनायो त्यो समाजलाई मैले दिनुपर्छ भन्ने त्यो भावनाबाट प्रेरित भएर म फर्केको जस्तो लाग्छ। यदि कसैले तिमी 5 वर्ष 10 वर्ष चाहिँ बाँच्छौ ग्यारेन्टी छ भने भए सायद म नेपाल आउने मेरो जुन टाइम लाइन छ त्यो म 5 वर्ष 7 वर्ष पछि पनि सक्थ्यो होला। त्यसैले मलाई लाग्दछ यो दुईटा चिजहरू, एउटा मृत्युसँगको डर र अर्को चाहिँ देश र समाज र मातृभूमिलाई आफ्नो ज्ञान सृजना सिप विज्ञता दिनुपर्छ मर्नुभन्दा अगाडि नै भन्ने त्यो हुटुटी भावना, यो दुईटा चिजले म नेपाल फर्किन प्रेरित भएको जस्तो लाग्छ। अब सबैमा यो हुन्छ हुन्न अब त्यो दैव जानुन्, तर यदि भौतिक सुखकै पछि मात्रै लाग्ने हो भनेदेखि त स्वाभाविक रूपमा मान्छेले नेपालभन्दा विदेशकै सुख शैललाई रोज्दछ। तर त्यसो भन्दै गर्दा फेरि हामी जस्तो एउटा आफ्नो क्षेत्रमा विज्ञता हासिल गरेको मान्छे, एउटा स्वावलम्बी एउटा विज्ञ इन्जिनियरको लागि यो देश अथाह सम्भावनाले भरिएको देश हो। अझ पूर्वाधारको क्षेत्रमा, पूर्वाधार विकासको क्षेत्रमा, इन्जिनियरिङको क्षेत्रमा समृद्धि ल्याउनलाई त पूर्वाधार विकास गर्नु पर्यो नि पहिलो चरणमा, त्यसैले अझ इन्जिनियरहरूको लागि देश प्रेमले ओतप्रेत भएका इन्जिनियरहरूले देशमै केही गर्छु भन्यो भनेदेखि सम्भावना अथाह छ। स्वाभाविक रूपमा विदेशको जति नकमाइएला त्यसको 1/10 अथवा 1/3 कमाइमा चित्त बुझाउनु पर्ला, यहीँको माटोमा यहीँको मन्दिरहरूमा यहाँका मानिसहरूसँगको संवादमा तपाईँले जीवन भनौँ न एक खालको को मर्म भावना अथवा त्यसको महत्त्व बुझेर आफैभित्र रमाउनु पर्ला, त्यो फरक विषय हो। भौतिक चाहनाका कुरा गर्दा, भौतिक सुख सुविधाका कुरा गर्दा, तर यो देश आफैमा स्वर्गीय छ, यहाँको माटोमा नै सिर्जना छ, यहाँको हावा पानीमा नै देवको बास छ, त्यसै फरक खालको सुन्दरता आत्मसन्तुष्टि छ। त्यही भएर पनि मैले अहिले पनि भने म आएको 7 वर्ष जस्तो भइसक्यो, 5 वर्ष त कट्यो, म फेरि फर्किए नि हुन्थ्यो नि त, तर म फर्किन्न, किनभने मलाई यहाँको माटोसँग हावासँग यहाँका पहाडहरूसँग यहाँको विकाससँग एक हिसाबको मोहनी लागिसकेको छ, म गहिरो मायामा छु जस्तो लाग्छ अहिले।
हजुर, तपाईँले भर्खरै प्राविधिक विषयको बारेमा र नेपालमा रहेको सम्भावनाको बारेमा पनि केन्द्रित भएर आफ्ना कुराहरू राख्नुभयो। यो सँगसँगै अब तपाईँ पछिल्लो चरणमा फेरि सामाजिक इन्जिनियरको रूपमा पनि तपाईँ अगाडि बढिराख्नु भएको छ। मैले यहाँ जोड्न खोजेको कुरा, तपाईँ साहित्य लेखन मार्फत पनि समाजमा रूपान्तरण गर्नको लागि अगाडि बढ्नु भएको छ आफ्नो पेसा सँगसँगै। यो समाजको रूपान्तरण त्यसमा पनि साहित्य लेखन मार्फत यो गर्ने हुटुटी, अघि पनि मैले सुरुमा कसरी लेखन यात्रा तपाईँको प्रारम्भ भयो भनेर त प्रश्न राखिसकेँ, तर अझ विस्तृतमा आफूलाई साहित्यमै डुबाउँदै र समाजका समस्याहरू पनि उजागर गर्दै र त्यो सँगसँगै त्यसैलाई फेरि सृजनात्मक ढङ्गले कसरी समाज परिवर्तन गर्न सकिन्छ? किनभने अघि तपाईँले भने जस्तो भौतिक विकासले मात्रै समाज विकास त सम्भव छैन, त्यो सँगसँगै सामाजिक विकास पनि हुँदै जानुपर्छ। त्यसको लागि तपाईँमा सोच कहिलेदेखि प्रारम्भ भएको थियो, त्यसबारे पनि थोरै बताइदिनुहोस् अनि त्यसपछि कृतिमै हामी
हुन्छ। हुन्छ सर, हजुर। मलाई लाग्दछ जीवन एउटा सङ्घर्ष हो र सङ्घर्ष नै जीवन हो, र अनि जहाँ समस्या हुन्छ त्यस पछाडि सिर्जना जन्मिन्छ भन्ने लाग्दछ। र मलाई लाग्दछ, मैले अहिले पनि भने, यो समाज रूपान्तरणको दौरान राष्ट्र प्रेमले एक खालको प्रेरित भएर यो देशको विकास रूपान्तरणमा योगदान गर्दै गर्दा एउटा विज्ञको रूपमा, इन्जिनियरको रूपमा, एउटा व्यवसायीको रूपमा विभिन्न हन्डरहरू खाइयो। र यदि मैले ती व्यथाहरूलाई, ती प्रताडनहरूलाई शब्दमा नओकलेको भए म बोलाउँथेँ कि? त्यसैले मेरा लेखन चाहिँ त्यो जुन प्रताडन छ, जुन पीडा छ, त्यसका प्रस्फुटनहरू पनि हुन् जस्तो लाग्छ। ती पीडाहरू कति मैले भोगे होलान्, ती सामाजिक रूपान्तरणका पीडाहरू। त्यसै गरी मैले अहिले पनि भने, यो दोधार कविता संग्रह मैले जुन गत वर्ष प्रकाशित गरेँ, यसमा समाज रूपान्तरण, वैकल्पिक राजनीति, सङ्घर्ष, साथसाथै माया, प्रेम, बिछोड र दोधारका भावनाहरू पनि यसमा प्रस्फुटित भएका छन्। त्यसैले मैले जीवन बिताइरहँदाखेरि यो माटोमा, यो देशमा, यो समाजमा जुन खालको सामाजिक सङ्घर्षहरू भोग्नु पर्यो, जुन का भावनाहरू, ती माया बिछोडका भावनाहरू पनि थिए होलान्, ती चिजहरूलाई मैले शब्दमा ओकलेको हो जस्तो लाग्दछ। र त्यो त्यसको प्रेरणा चाहिँ जब मैले लेखिन मलाई पीडा भयो, जब मैले लेख्न थालेँ ती पीडाहरू सेलाए। त्यसैले कता कता यो चाहिँ, यो जुन कविता सङ्ग्रह छ अथवा मेरा जुन सिर्जनाहरू छन् त्यो चाहिँ स्वार्थ प्रेरित पनि छन् जस्तो लाग्छ। स्वार्थ यो मानेमा कि म आफूलाई शान्त बनाउनको लागि र पुनः स्थायित्व प्राप्त गर्नको लागि मेरा सङ्घर्षमा मैले सायद कविताहरू साहित्यमा कलम चलाउन थाले जस्तो लाग्दछ। हजुर
हजुर, विशेष गरी अब तपाईँको कविता सङ्ग्रहमै केन्द्रित हुन चाहन्छु म यो संवाद। अब
हजुर,
तपाईँले आफ्नो कविता सङ्ग्रह दोधारभित्र तीन खण्डमा कविताहरूलाई विभाजित गर्नुभएको हामी देख्न सक्छौँ, अथवा तीन खण्डमा तपाईँले आफ्ना कविताहरूलाई बाँड्नु भएको छ। पहिलो खण्डमा राष्ट्रियता, आध्यात्म, संस्कृतिसँग सम्बन्धित कविताहरूलाई जोड दिनुभएको छ भने, दोस्रो खण्डमा माया, मिलन र सम्बन्धहरूलाई बढी प्राथमिकता दिनुभएको छ। यसै गरी तेस्रो खण्डमा दोधार भनेर अथवा जटिलता र बाध्यता सँगसँगै बिछोडका विषयहरूलाई पनि समावेश गर्नुभएको छ। अब प्रसङ्ग अगाडि बढौँ, कस्ता कविताहरू समावेश गर्नुभएको छ त्यसबारे आफै सर्जकले बताइदिनु
हुन्छ। हस् सर, सर, मैले अहिले पनि भने, यो देशमा जब मान्छे आउँछ र भनौँ न यहाँ नै घुलमिल गर्न थाल्छ, यहाँको माटोमा हराउन थाल्छ, हुन त अब यही माटोमा जन्मिसके पछाडि ती सम्झनाहरूले पनि मान्छेलाई प्रेरित नै गर्छ, तर यहाँका हरेक गतिविधिमा, सामाजिक गतिविधिमा, सांस्कृतिक गतिविधिमा देवताको बास भएको अनुभूति हुन्छ। जस्तो मैले एउटा शनिबारको दिन भनेर, शनिबार मान्छेहरू पिपलको बोटमा गएर पानी चढाउने गर्छन् ग्रह दशा हटोस् भनेर, त्यो चिजलाई मैले मेरो कवितामा संलग्न गराएको छु शनिबारको दिन भनेर। त्यसै गरी पुर्खाले बडा दुःख गरेर आर्जेको यो मुलुक कतै अस्थिर पो बन्छ कि, कतै अझै बदनाम पो हुन्छ कि भन्ने हिसाबबाट, त्यो जुन खालको पीडा छ, त्यो खालको जुन शङ्का छ, त्यसलाई मैले पुर्खाको नासो भनेर त्यो कवितामा प्रस्फुटन गरेको छु। त्यसै गरी यावत जस्तो जीवन सङ्घर्षका कुरा गर्दै गर्दा म चित्तवनमा जाँदाखेरि मेरो चस्मा त्यो फुट्यो, र त्यो चस्मा फुटेको सन्दर्भलाई जोड्दै मैले जीवनसँग, जीवन सङ्घर्ष हो, भाग्य चाहिँ नफुटोस् भन्ने हिसाबबाट एउटा कविता चस्मा फुट्यो भन्ने लेखेको थिएँ, जुन साहित्य पोस्टमा पनि प्रकाशित छ। त्यसै गरी अब जस्तो यो एयरपोर्टमा जुन हिसाबबाट एरोप्लेन चाहिँ दुर्घटना भयो, विभिन्न बाढी पहिरोमा त्रिशुलीका तीरबाट गाडीहरू खस्छन्, ती दुर्घटनाहरूलाई पनि मैले मेरो कविता सङ्ग्रहमा राखेको छु। कालमोचक कन्टेनर, दुर्घटना लगायतका चिजहरू चाहिँ पहिलो अध्यायमा छ भनेदेखि।
अब पहिलो अध्यायकै हामी एउटा रचना पनि सुन्छौँ आवाजमा, त्यसपछि हामी दोस्रो खण्डमा रहेका विषयवस्तुमा हामी प्रवेश गर्नेछौँ। अहिलेको लागि तपाईँसँग कुन रचना छ त्यतातर्फ लागौँ।
ए हुन्छ, अहिले मैले भने जस्तो गरेर त्यो शनिबारको दिनलाई लिएर मैले जानकारीमूलक गद्य कविता लेखेको छु। धेरै मैले यहाँ बिम्बहरू प्रयोग गरेको छैन, पछाडि अलिकति बिम्ब प्रयोग भएका कविताहरू दोस्रो तेस्रो अध्यायमा पनि संवाद गरौँला। जस्तो शनिबारको दिन भन्ने छ, साधारण कुराहरू तर यति सुन्दर छ नि हाम्रो देश, हाम्रो समाज, हाम्रो सामाजिक गतिविधि भन्ने चिज यसबाट प्रष्ट हुन्छ जस्तो लाग्दछ। शनिबारको दिन, शनिबारको दिन बिहानी पख बास्ना आउँछ अत्तर धूप बत्तीको, पिपलको फेद तुलसीको मठ गुन्जी रहन्छ आवाज मिठो घन्टीको, बच्चाहरूको साथ आमाहरूको लाम भगवान सरी शीतल हावा स्वर्ग यसको नाम, स्वस्थकर जीवन आध्यात्मिक मन आओ बसौ मिली भातृत्व जोगाऊ, जल चढाउने दिन प्रकृति पूजा, जल चढाउने दिन प्रकृति पूजा, रङ्गी बिरङ्गी फुलले हुन्छ मन चङ्गा अबिर केसरी अक्षता भेटी, अबिर केसरी अक्षता भेटी फर्कन्छन् श्रद्धालु गरिबको भोक मेटी, शनिबारको दिन बिहानी पख बास्ना आउँछ अत्तर धूप बत्तीको। हेर्नुहोस् त, अनि शनिबारको दिन त्यो पिपललाई पानी चढाउने कुराहरू, त्यो एउटा जुन खालको एउटा वस्तुस्थिति छ, एउटा जुन संस्कार छ, त्यो त्यसमा जीवन छ, यसमा भिज्न जब मान्छे थाल्दछ तब उसलाई होइन भने जस्तो जापान, अस्ट्रेलिया, अमेरिका, क्यानाडा अथवा अरू कुनै विकसित मुलुकको भौतिक सुखले उसलाई तान्न सक्छ जस्तो मलाई लाग्दैन। सरस सर,
यो सँगसँगै संस्कृति र अध्यात्मले कति गहिरो प्रभाव पारेको छ, सँगसँगै त्यसले जीवनलाई कसरी जोडेर एउटा व्यवस्थित र अनुशासित जीवन जिउनलाई अगाडि बढाउनको लागि सहायक सिद्ध छ भन्ने कुरा पनि यो कवितामा
हो नि। सर सर, र यसै बीचमा जस्तो मैले अहिले पनि भने, अब समाज त यति सुन्दर छ तर फेरि राजनीतिले गर्दाखेरि कता कता युवाहरूलाई वितृष्णामा धकेले जस्तो अनुभूति हुन्छ र त्यो राजनैतिक विसङ्गतिलाई चिर्दै जीवन चाहिँ एउटा सङ्घर्ष हो है, त्यसैले सङ्घर्षबाट डराउनु हुँदैन भन्ने मैले अहिले भने नि, चस्मा फुट्यो भन्ने कवितामा चाहिँ फेरि त्यो सङ्घर्षका अलिकति भावना
सुनौँ न अहिले
हुन्छ। हजुर हुन्छ, किनभने फेरि हामीले राम्रो कुरा मात्रै गरिरहँदाखेरि नराम्रा केही पक्षहरू पनि छन् र तिनीहरूसँग जुझ्नलाई चाहिँ हामीसँग साहस चाहिन्छ है भन्ने एउटा उत्प्रेरणा,
त्यो सँगसँगै त्यस्ता विकृति विसङ्गतिलाई
हटाउँदै पनि जानुपर्छ भन्ने यो चिज पनि अलिकति हामीले आम युवा जमातलाई पस्किनुपर्छ जस्तो लाग्दछ। चस्मा फुट्यो, र यो चस्मा फुट्यो भन्ने छोटो कवितालाई मेरो छोरा, हुन त म सङ्गीतमा शून्य नै छु तर सो अध्ययन गरेर उसले गिटार पियानोहरू बजाउँछ र यो कवितालाई अलिकति एउटा गीतको रूपमा पनि उसले कम्पोज गरेको छ, उसैले कम्पोज गरेकै भाकामा म अलिकति यसलाई वाचन गर्ने अनुमति चाहन्छु। चस्मा फुटेर के भयो भाग्य नफुटोस्, चस्मा फुटेर के भयो भाग्य नफुटोस्, सङ्घर्ष हो जिन्दगी यात्रा नटुटोस्, घाम पानी रात दिन आस्था नगिरोस्, अजम्बरी छैन कोही तर अकाल नपरोस्, सुख दुख आँसु हाँसो धैर्य नगुमोस्, असफलता के नै हो र साहस नगिरोस्, चस्मा फुटेर के भयो भाग्य नफुटोस्, सङ्घर्ष हो जिन्दगी यात्रा नटुटोस्। भनेपछि जीवन चाहिँ सुख दुःख पनि छ है, घाम पानी पनि छ है, रात र दिन जस्तै हो है, त्यसैले रातको अँधेरीसँग न डराउनु, बिहान फेरि उज्यालो भइहाल्छ भन्ने खालको यो अलिकति चस्मा फुटेको चिजलाई थोरै जिन्दगी र भाग्यसँग बिम्ब मिलाएर मैले यो भावना अलिकति प्रस्फुटन गरेको छु। हजुर,
त्यो सँगसँगै हौसला प्रदान गर्ने हिसाबले कुनै पनि व्यक्तिको जीवनमा दुःख पछि सुख आउँछ र समस्या सँगसँगै त्यसको समाधान पनि सँगै जोडिएर आउँछ भन्ने भावको आफ्नो सिर्जना भर्खरै वाचन गर्नुभयो। अब हामी यही कविता सङ्ग्रह दोधारभित्रको दोस्रो खण्डतर्फ लाग्छौँ। विशेष गरी यो दोस्रो खण्डमा माया, सम्बन्ध र सँगसँगै पारिवारिक जीवनको पनि केही न केही विषयवस्तुलाई तपाईँले समावेश गर्नुभएको हामी सङ्केत पाइरहेका छौँ। यसै विषयमा सर्जकै हिसाबले केही बताइदिनुहोस्।
यो दोस्रो खण्डमा चाहिँ कोही व्यक्तिसँग गहिरो प्रेम बस्दाखेरि तपाईँले ती भावनाहरूलाई कसरी प्रस्फुटन गर्नुहुन्छ, ती चिजहरू छन्। त्यसै गरी होइन भने जस्तो हजुरले भने जस्तो गरी परिवार सम्बन्धका कुराहरू पनि छन्, जस्तो मैले बुडु भन्ने कविताबाट चाहिँ यो जुन समाजमा भएको एउटा लैङ्गिक असमानता छ अथवा जातीय असमानता, यी चिजहरूलाई असमानतालाई पनि मैले बुडु भन्ने एउटा श्रीमान श्रीमतीको सम्बन्धलाई लिएर यो बुडु भन्ने कविता लेखेको छु। किनभने बुढीले बुढा भन्नुहुन्छ, बुढाले बुढी भन्नुहुन्छ, तर बुडु भन्ने शब्द चाहिँ यो भनौँ न बुढाले पनि भन्न मिल्ने, बुडुले पनि भन्न मिल्ने, त्यसै गरी सुरुमा
लैङ्गिक
विभेद बिनाको शब्द भएछ भन्ने त्यहाँ छ। त्यसै गरी अब जस्तो दाजुहरूले बहिनीहरूको धेरै भनौँ न माया गर्दा, संरक्षण गर्दा, किनभने समाज अलिकति आफ्नो अनुशासनबाट कहिलेकाहीँ दायाँ बायाँ हुन्छ, विभिन्न हत्याका घटनाहरू, बलात्कारका घटनाहरू पनि सुनिन्छन्, भनेपछि त्यस्तो घटनाहरूको समाचार सुन्दै गर्दा विचलित भएको एउटा दाजुले, ऊ त श्रीमानै पनि हुनसक्छ, बहिनी अथवा श्रीमती अलिकति बाहिरतिर एक्लै हिँड्दै गर्दाखेरि जो आफू म चाहिँ अब सक्षम छु, आफ्नो खुट्टामा उभिसकेँ भनेर एक खालको महत्त्वकाङ्क्षी बहिनीलाई अथवा श्रीमतीलाई श्रीमानले संरक्षण गर्दै गर्दाखेरि उनले गरेको गुनासोलाई मैले गुनासो भन्ने कविताबाट राखेको छु। यसमा करिब 22 कविताहरू छन्। यो मध्ये चाहिँ मैले सायद यो जुन एउटा गहिरो मायामा पर्दै गर्दा कोहीसँग भनौँ निकै आकर्षण हुँदाखेरि उनको प्रशंसा गर्दै आफ्नो जीवनको मोनालिसा मानेर प्रशंसा गर्दै कोरिएको एउटा कविता को हौ तिमीबाट मैले यसो वाचन सुरु गरौँ कि सर। को हौ तिमी गहिरो महासागर आँखामा बोक्ने, गहिरो महासागर आँखामा बोक्ने, फराकिलो क्षितिज झैं आँखी भौ लाउने, मोती टिप्ने तृष्णा यो मुटुमा जगाउने, भन सुन्दरी को हो तिमी। हिमाल झैं तेजस्वी मुस्कान छर्ने, हिमाल झैं तेजस्वी मुस्कान छर्ने, शिव गुफा नै हौ कि आवास गराउने, महादेव नै बनी जिस्काउ झैं लाग्ने, पार्वती जस्ती को हो तिमी। आकाश झैं शीतल परेली भएकी, आकाश झैं शीतल परेली भएकी, गाजलु किनारले सागरलाई छेकेकी, त्यही किनार छुँदै पौड्यौ झैं लाग्ने, पृथ्वी जस्ती विशाल को हो तिमी। गुलाबी ओठ लालीमा लाएकी, बोल्दा शब्दमा सरस्वती भरेकी, कोइली झैं बोली मुटु नै पगाल्ने, सुसेली खेल्दै चुमी झौं लाग्ने, भन परी को हो तिमी। भनेपछि उनले बोलेका शब्द, उनका बोली, उनका आँखा, उनका ओठ र समग्रमा उनको सुन्दरता, त्यसलाई चाहिँ एउटा प्रेमी जब भावनामा डुब्छ उसले ती भावनाहरूलाई कसरी ओकल्छ होला भन्ने कुरालाई मैले को हौ तिमी भन्ने कविताबाट प्रस्फुटन गरेको छु। हुन त यस्ता प्रेममा आधारित 10,000 कविताहरू छन्। सायद त्यो प्रेममा डुबेको प्रेमीले लेख्ने चिजहरू यस्तै हुने होलान्, मलाई लाग्छ शब्द चयनमा तलमाथि हुने होलान्, भावना त समग्रमा सबैको एउटै नै होला।
हजुर, अब हामी फेरि पनि संवादमै फर्किन्छौँ र संवादमै पनि हामी विशेष गरी दोधार कविता संग्रहको विभिन्न खण्डमा समावेश भएका कविताहरूकै चर्चा परिचर्चा गरिरहेका छौँ। अब तेस्रो खण्डमा जुन तपाईँले शीर्षक पनि दोधार राख्नुभएको छ र फेरि तेस्रो खण्डलाई जटिलता बाध्यता सँगसँगै दोधार अन्तर्गत राखेर रा तपाईँले कविताहरू समावेश गर्नुभएको छ, नामले आफै बताइसकेको छ, त्यही पनि सर्जकबाटै सुनौँ न।
हुन्छ सर, धन्यवाद। यो तेस्रो उसमा चाहिँ मैले होइन पनि भने बिछोड दोधारका भावनाहरू यसमा प्रस्फुटित भएका छन्। जस्तो एउटा प्रेमीले अगाध माया गर्छ आफ्नो प्रेमिकालाई, अनि कुनै 12 मेलामा गइरहँदाखेरि, पीठमा गइरहँदाखेरि उनलाई औँठी चुरा पोते लिएर फर्किरहँदाखेरि त्यही साँझ प्रेमिकाले अरू कसैको औँठी लगाउँदाखेरिको त्यो एउटा विचित्र प्रेमीका भावनालाई मैले औँठी भन्ने कविताबाट व्यक्त गरेको छु। त्यस्तै गरी कहिलेकाहीँ प्रेम प्रेमिका र प्रेमीको प्रेम अगाध हुन्छ, तर उहाँहरूका स्वभावहरू फरक हुन सक्छन्, महत्त्वाकांक्षाहरू फरक हुन सक्छ। एउटाले देशलाई, देशको माटोलाई माया गर्छ, अर्कोले विदेश रोज्छ। त्यो गर्दै गर्दा एकजना माटो र अर्को हावाको मैले बिम्ब राखेर माटो र हावाको प्रेम संवाद भनेर दोस्रो कविता राखेको छु।
अहिलेको समयमा सायद यही कविता अलिकति सान्दर्भिक पनि हुन्छ होला, विशेष गरी दुईटा परिवेशमा हुर्किरहेको अथवा दुईटा परिवेश रुचाउने व्यक्तिहरू बीच कसरी घुलमिल हुन सक्छ भन्ने केही न केही सन्देश पनि हुन सक्छ, त्यो कविता नै सुनौँ, त्यसपछि हामी फेरि संवादमा फर्किने नै छौँ।
हुन्छ सर। माटो र हावाको प्रेम संवाद। म माटो आफ्नै जमिनमा जोतिन रुचाउँछु। म माटो आफ्नै जमिनमा जोतिन रुचाउँछु। तिमी हावा कहिले चङ्गा त कहिले चरासँग आकाशमा लटपटिन रुचाउँछौ। मलाई अत्तर झै लाग्छ आफ्नो खेतबारीको लेउ र हिलोको सुगन्ध। तिमी गाँस्दै हिँड्छौ जमिनभन्दा धेरै माथि, हवाई जहाज र रकेटसँग सम्बन्ध। भिर पाखा र गाउँबेसी हिँड्ने र गुड्ने कथा रच्नु छ मलाई मेरै नेपाली बगरमा। छौ तिमी उता युरोप र अमेरिका, चन्द्र र मङ्गल उड्ने ती असीमित रहरमा। म माटो आफ्नै जमिनमा जोतिन रुचाउँछु। तिमी हावा कहिले जहाज त कहिले रकेटसँग आकाशमा लटपटिन रुचाउँछु। मैले यति नै यसलाई अहिले गरेँ, वाचन गरेँ। अरू पनि छ हजुर।
हजुर, अब यही प्रसङ्गमा म एउटा प्रश्न पनि थप्न चाहे। यो साहित्यिक सिर्जना एउटा व्यक्तिको व्यक्तिगत पीडा या सामाजिक यथार्थ मध्ये कुन बढी झल्किँदो रहेछ साहित्य सिर्जना गर्दै गर्दाखेरि?
पनि असाध्य सुन्दर प्रश्न गर्नुभयो सर। मलाई लाग्दछ कतै न कतै मुटुमा नछोइकन साहित्यकार एउटा व्यक्तिभित्र जन्मिन्न भन्ने मलाई अनुभूति छ। किनभने मान्छे त मै हुँ, लेख्ने हात यिनै हुन्, यो बिचमा नेपाली साहित्य त्यसरी बेजोड पढेको पनि होइन। बरु स्कुलमा पढ्दा अथवा 10+2 पढ्दाखेरि नेपाली विषय पढिन्थ्यो, कविता त त्यो बेला बढी लेखिनु पर्थ्यो नि। तर कविता अहिले लेखियो भन्नुको मतलब काहीँ न काहीँ मुटु नपोलिकन, मुटु नजलिकन कविता अथवा साहित्य जन्मिँदैन भन्ने लाग्दछ। तर त्यसो भन्दै गर्दा त्यो आफ्नै व्यक्तिगत अनुभूतिले पनि तपाईँलाई जलाउन सक्छ भनेदेखि समाजमा भएका घटनाहरूले परिघटनाहरूले पनि तपाईँलाई त्यसरी विक्षिप्त बनाउन सक्छ जस्तो लाग्दछ। त्यसैले सामाजिक उतार चढाव त्यो आफैले देखेको हुनसक्छ अथवा भोगेको हुनसक्छ। यी दुवै चिजले एउटा सर्जकलाई सिर्जनामा धकेल्छ जस्तो लाग्दछ। यदि उसले त्यो सिर्जना गरेन भने ऊभित्र भएको त्यो जुन एउटा कोमल हृदय छ त्यो चाहिँ जलेरै सकिन्छ जस्तो लाग्दछ मलाई हजुर।
विशेष गरी तपाईँ पेसाले इन्जिनियर हुनुहुन्छ
हजुर,
यो पेसासँग साहित्य मिसिसकेपछि
हजुर
यसले तपाईँको व्यावसायिक जीवनमा असर गर्छ कि त्यसले तपाईँलाई व्यवसाय सँगसँगै यो साहित्य सिर्जनाले समाज जोड्न सकारात्मकै भूमिका खेलिरहेको छ, कस्तो पाउनु भएको छ?
हुन त अब यो यसलाई सामान्यीकरण गर्न कति मिल्छ मिल्दैन, यो टपिक आफैमा साहित्यको एउटा ठुलो अनुसन्धानको विषय होइन, यसमा विद्यावारी नै पनि गर्न सकिन्छ जस्तो लाग्छ। असाध्य राम्रो स्टेटमेन्ट हजुरले राख्नु भएको छ। मेरो आफ्नो व्यक्तिगत अनुभूतिको कुरा गर्दाखेरि चाहिँ मैले अहिले पनि भने जस्तो मैले पेसा गर्दै गर्दाखेरि यो बिचमा विशेष गरी 6-7 वर्ष अगाडि यो देशका 7-8 प्रदेशका विभिन्न जिल्लाहरूमा मेरा पूर्वाधार आयोजनाहरू थियो। म ती जिल्लाहरू डुल्थेँ, महिनामा काठमाडौँ भ्यालीभन्दा 4-5 चोटि नै म भ्याली बाहिर हुन्थेँ। भनेपछि मैले गाउँ गाउँका कुना कुना, हुन त म गाउँमै जन्मेको व्यक्ति यद्यपि, देशका विभिन्न कुना काप्चामा भएका विभिन्न पेसा कर्मी, विभिन्न व्यवसायमा संलग्न व्यक्तिहरू, मजदुर, किसान लगायतको युवा विद्यार्थीहरूसँग संवाद गर्ने एउटा ठुलो अवसर पाएँ। त्यसैले म नेपाल आएर मैले मेरो आफ्नो यो इन्जिनियरिङ पेसा कर्म गर्दै गर्दा मैले पेसागत क्षेत्रमा मात्रै मेरो अनुभूति अनुभव मैले बटुलिन कि मैले समाज बुझ्ने मौका पाएँ र त्यो समाजमा देखिएका समस्याहरूले जब मलाई घोच्यो त्यसपछि मैले यी सिर्जनाहरू गरेको। अब हजुरका प्रश्न छन् यी सिर्जनाहरू गर्दै गर्दाखेरि मेरो इन्जिनियरिङ पेसालाई यसले यो सहयोगी सिद्ध भयो कि अथवा यसले डिस्ट्र्याक्सन गर्यो कि भन्ने जुन छ, मलाई लाग्दछ यी भावनाहरू, मैले यो समाजमा त म बाँच्नु नै छ, यो राजनीतिक परिवेशमा त म बाँच्नै छ, यी सङ्घर्षहरूबाट त म गुज्रिनु नै छ। त्यसैले मैले कलम चलाइरहँदाखेरि, मैले यी भावनाहरू पोख्दै गर्दाखेरि म पुनः मेरो एउटा हृदयमा स्थायित्व मैले ग्रहण गरेँ, शान्ति प्राप्त गरेँ, खुसी पनि सायद मलाई व्यक्त गरे होला मैले, र सायद त्यसले मलाई मेरो पेसामा थप ऊर्जा प्रदान गर्यो जस्तो मलाई लाग्दछ। र अर्को कुरा चाहिँ यो कलम चलाउने साहित्य कविता लेखन भनेको चिज यो सिर्जना को एउटा उच्चतम बिन्दु हो भन्ने लाग्दछ। त्यसैले मैले कविता यो भनौँ न लेख्दै गर्दाखेरि, साहित्यमा कलम चलाउँदै गर्दाखेरि मलाई कता कता यो इन्जिनियरिङ, यो कन्क्रिट र भनौँ न होइन भने नि फलामसँग खेल्नुपर्ने जुन पेसा छ त्यो पनि बोलेको हो कि जस्तो मलाई कता कता अनुभूति हुन्थ्यो। जस्तो भुइँचालोको लागि भूकम्प प्रतिरोधी घरको डिजाइन म गर्छु, मेरो विशेषज्ञताको एउटा क्षेत्र मध्येको त्यो हो। मैले भूकम्प प्रतिरोधी घरको डिजाइन गर्दै गर्दा त्यहाँ मैले झ्यालको तल माथि यो लिन्टेल ब्यान्ड सिल ब्यान्डहरू हाल्छु, त्यस पछाडि त्यसमा विभिन्न खालका भूकम्प अथवा भनौँ न अरू खालको लोड आइरहँदाखेरि त्यो लोड वहन गर्ने क्षमता विकास गर्नको लागि जोइन्टहरूको मैले डिटेलिङहरू गर्छु, त्यसको डिजाइनहरू गर्छु, र भुइँचालो गइरहँदाखेरि त्यो घर चाहिँ यसरी हल्लिनुपर्छ भन्ने खालको मेरो प्राविधिक सोच हुन्छ, प्राविधिक निर्णय हुन्छ, प्राविधिक मैले त्यो अनुसारको ज्ञान त्यहाँ भर्छु, त्यो खालको हिसाब किताब गर्छु। जब म साहित्यमा डुब्न थालेँ अनि मैले भुइँचालो गइरहँदाखेरि त्यो घर भनौँ न जब हल्लिन्छ त्यो घर बोलिरहेको छ कि होइन, ए भुइँचालो तिमीलाई म यसरी चाहिँ छेकिरहेको छु, म यसरी तिम्रो त्यो पीडालाई म यसरी चाहिँ भनौँ न एक खालको रेजिलियन्स देखाउँछु, म यसरी भोग्छु भन्ने खालको एउटा मैले होइन भने नि सङ्घर्ष, जुन जीवन सङ्घर्ष छ अथवा समाजको सङ्घर्ष चाहिँ त्यो बिल्डिङले त्यो एउटा भवनले त्यो भुइँचालोको विरुद्धमा सङ्घर्ष गरिरहेको र त्यो सङ्घर्ष चाहिँ कतै न कतै भनौँ एउटा चाहिँ साहित्यिक तरिकाबाट प्रस्फुटित भएको जस्तो मलाई कता कता होइन मलाई त्यो अनुभूति भएको थियो। त्यसैले मलाई लाग्छ समग्रमा इन्जिनियरिङ पेसा अथवा प्राविधिक मान्छेहरूले साहित्यमा सबैसँग काहीँ न काहीँ एउटा साहित्यिक मन एउटा कोमल हृदयभित्र हुन्छ नै, त्यो कति भोग्छ उसले कति देख्छ त्यसले र कति व्यक्त गर्छ भन्ने कुरा हो। त्यसैले जसले भोग्या छ जसले देखा छ मलाई लाग्छ यो समाजमा यदि बाँच्ने हो भने त्यो भोग्नै पर्छ त्यो देख्नै पर्छ, र त्यो भोगेको देखेको कुरालाई अलिकति कलम चलाउन थाल्ने हो भने जुन खालको सृजना भन्न व्यक्त हुन्छ, जस्तो म जस्तो भर्खर बामेसर्दै गरेको एउटा चाहिँ कविले आफ्नो कविता सङ्ग्रह प्रकाशन गर्ने एउटा दुस्साहस गरेँ मैले, यो मैले ठुलो दुस्साहस गरेको जस्तो लाग्दछ, तर यसले मलाई सिकाउने एउटा र अझै अध्ययन गर्ने एउटा बाटो खोलेको छ। त्यसैले समग्र प्राविधिक जगतलाई पनि लेख्नुहोस्, साहित्यमा कलम चलाउनुहोस् र त्यो गर्दै गर्दा तपाईँको आफ्नै पेसामा सिर्जना थपिन्छ अथवा त्यसले चाहिँ त्यसमा अझै बढी शान्ति प्राप्त गराउँछ जस्तो लाग्छ। धेरै जस्तो मान्छेहरू जो जीवनबाट हरेस खान्छन् ती अलिकति प्राविधिक पनि हुन्छन् जस्तो लाग्छ मलाई, किनभने उनीहरूको ठुलो महत्वाकांक्षा हुन्छ भनौँ न म्याथमेटिक्समै बढी फिजिक्समै लगायतकोमा बढी उनीहरू रमाउँछन्, अनि जब समाजमा सङ्घर्ष गर्नुपर्छ उसले त्यो सिद्धान्तले त समाजको सङ्घर्षलाई चिर्न सक्दैन, उसले त्यो सङ्घर्षलाई चिर्नको लागि त्यो प्रस्फुटन गर्ने लेख्ने बानी भयो भने मलाई लाग्दछ जीवन पनि सफल हुन्छ, जीवनमा हुने त्यो फ्रस्ट्रेसनहरू पनि कम हुन्छन् र समग्रमा उसको आफ्नो पेसामा सिर्जनाको एउटा थप आयाम थपिन्छ जस्तो मलाई लाग्दछ।
हजुर, महत्त्वपूर्ण समय उपलब्ध गरेर स्टुडियोसम्म आएर यो रेकर्ड गर्ने अवसर दिनुभयो, यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद सर। म जस्तो मैले भने बामे सर्दै गरेको एउटा सर्जकलाई रेडियो नेपालको त्यो ठुलो मञ्च प्रदान गर्नुभयो त्यसको लागि म आभारी छु।
हवस्, अहिले हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो कवि इन्जिनियर डाक्टर शङ्कर ढकाल, विशेष गरी उहाँ SD नामले परिचित हुनुहुन्छ साहित्य क्षेत्रमा। हवस् त आजलाई यति। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँको सल्लाह र सुझाव हामीलाई साहित्य संसार 2023@gmail.com इमेल पठाएर जानकारी दिन सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्राविधिक मित्र सुलोचना वज्राचार्य सहित संयोजक ताराप्रसाद वस्ती र म सञ्चालक सरोज रिजाल पनि बिदा हुन्छु। नमस्कार।